नमस्कार, रेडियो कार्यक्रम समृद्धिका पाइलामा तपाईलाई स्वागत छ। म हुँ देव यादव। लुम्बिनी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयसँगको सहकार्यमा सञ्चालित यो कार्यक्रम तपाईले हरेक साताको यसै समयमा सुन्न सक्नुहुन्छ। प्रदेशको आर्थिक सामाजिक विकास, संघीयता कार्यान्वयनमा प्रदेश सरकारको भूमिका, शिक्षा, स्वास्थ्य, पर्यटन लगायतका क्षेत्रमा प्रदेश सरकारले अघि सारेका योजनामा आधारित विषयहरू यो कार्यक्रमका मुख्य सामग्री रहनेछन्। प्रदेश विकास सरोकार तपाईँ हाम्रो साझा सवाल हो। तसर्थ सरकारले अघि सारेका विकास योजनामा नागरिकको चासो बढाउने गरी हामी तपाईँसँग रेडियो मार्फत सहकार्य गर्ने नै छौँ। देशमा संघीय शासन प्रणाली सुरु भएपछि प्रदेश तहमा दुईवटा आवधिक निर्वाचन सम्पन्न भएर दोस्रो कार्यकालको संसद र त्यसबाट बनेको सरकारको झण्डै अढाई वर्षको अवधि पार भइसकेको छ। संघ, प्रदेश र स्थानीय तहमा रहेका सरकारहरूले निर्वाह गर्दै गरेको भूमिकामाथिको प्रसङ्गसहित आम नागरिकको अपेक्षाका विषयहरूलाई हामी यो कार्यक्रमभित्र समेट्ने गरेका छौँ। आउनुहोस् अब लागौँ आजका विषयवस्तुतर्फ। प्रधानमन्त्री केपी शर्मा ओलीले फाल्गुन 5 गते लुम्बिनी प्रदेश सभाको बैठकलाई प्रदेश राजधानी देउखुरीमा पुगेर सम्बोधन गर्नुभएको थियो। त्यसक्रममा प्रधानमन्त्री ओलीले लुम्बिनी प्रदेश कृषि पर्यटन लगायतका हरेक क्षेत्रमा प्रचुर सम्भावना बोकेको प्रदेश भएको कारण यस क्षेत्रको विकासमा अघि बढ्न सांसदहरूसँग आग्रह गर्नुभयो।
अब यो क्षेत्र विकासमा अगाडि बढ्दैछ, पर्यटनमा अगाडि बढ्दैछ, यो कृषिमा अगाडि बढ्दैछ, उद्योगमा अगाडि बढ्दैछ, अरू कुराहरूमा अगाडि बढ्दैछ। यहाँ हस्पिटलहरू स्वास्थ्य क्षेत्रमा अगाडि बढ्दैछ, युनिभर्सिटीहरू शिक्षा क्षेत्रमा अगाडि बढ्दैछ, बाटा सम्बन्ध चौडा यहाँ हुँदैछन्, सिद्ध बाबा सुरुङ नपत्याएको काम यहाँ हुँदैछ। म खुसी व्यक्त गर्न चाहन्छु, मैले नेपाललाई टनेल युगमा प्रवेश गर्यो अब नेपाल भनेर नागढुङ्गा नौबिसे सुरुङ उद्घाटनको क्रममा पनि भनेको थिएँ र सिद्ध बाबा सुरुङ त्यो मैले नै गरेको योजना हो। अरू यस्ता धेरै सुरुङहरू, सुरुङ मार्गहरू मैले योजना गरेका सुरुङ मार्गहरू छन्। जे होस्, सिद्ध बाबा सुरुङ मार्ग अब एउटा सधैँको खतराको स्थितिबाट अब यो मुक्त भएको छ। जनताले अब त्यो पीडा बिहोर्नु पर्दैन सधैँ बस खस्ने र सधैँ दुर्घटना, ठुल्ठुला दुर्घटना, ठुलो क्षति हुने त्यस अवस्थालाई हामी अन्त गरेका छौँ। यस्ता कुराहरू अरू ठाउँमा पनि हामी गर्दैछौँ र जनताको सेफ्टीलाई ध्यानमा राखेर, सुरक्षालाई ध्यानमा राखेर विकास निर्माणका काम, यातायातका काम, सबै कुरालाई हामी अगाडि बढाउँछौँ। यस क्षेत्रका विकास निर्माणका समस्याहरू मैले बुझेको छु। बाटाघाटाका समस्याहरू, रामपुरदेखि कहाँ जाने एउटा बाटो, रणनीतिक बाटो भन्नुहुन्छ तपाईँहरू, रामपुरबाट कहाँ जाने, कपुरकोट, रामपुर कपुरकोट बाटो, त्यसको सम्बन्धमा मेरो ध्यान गएको छ। म साथीहरूलाई भन्न चाहन्छु, ध्यान नगएको छैन र यहाँ यो राजधानीलाई यसको निर्माण कार्य पुरा गर्नेदेखि लिएर, रामपुर कपुरकोट मार्गदेखि लिएर, बाटा चौडा गर्ने कुराहरूदेखि लिएर, अथवा सिँचाइका आयोजनाहरूको सन्दर्भमा भेरी बबई भनौँ, बबई सिँचाइ आयोजना भनौँ, भेरी बबई भनौँ, अथवा कुलरिया ऊ भनौँ, यस्ता आयोजना।
बहुदलीय व्यवस्था प्राप्तिका लागि वर्षौँ लडेका दलहरू बीचको सहकार्यमा बनेको वर्तमान सरकारले संविधानको रक्षा गर्दै जनताको विकासप्रतिको आकाङ्क्षा पूरा गर्ने उद्देश्य राखेको हुँदा सरकार र व्यवस्थाप्रति आम भरोसा बढाउने गरी काम गर्न प्रधानमन्त्री ओलीले प्रदेश सरकारको नेतृत्वलाई निर्देशन दिनुभयो।
कानुनहरूमा फेरबदल गर्दै जान्छौँ हामी। हामीले बनाएका कानुन छन्, कति कति पुराना कानुन पनि छन्, 12 सालमा बनेका कानुन पनि अहिलेसम्म हामी बोकेरै हिँडिरहेका छौँ। तिनीहरूलाई विस्थापितै गर्नुपर्नेछ, तर बुद्धिमत्तापूर्ण ढङ्गले हामी विस्थापित गर्नेछौँ। तसर्थ म साथीहरूलाई आग्रह गर्न चाहन्छु, कुनै प्रकारका भ्रममा चाहिँ कतै नपरिकन आफ्नो प्रदेशको विकासमा केन्द्रित भएर सबै जाति, भाषा, धर्म, संस्कृतिको सम्मान गर्ने, सबैको संरक्षणमा योगदान पुर्याउने र सबैको भलो होस् भन्ने चिताएर काम गर्ने र जातीय, धार्मिक, भाषिक कुनै हिसाबले पनि साम्प्रदायिक विद्वेष फैलिन नदिने यी कामहरू हामीले गर्नुपर्छ। केन्द्रबाट कानुनहरू छिटो छिटो निर्माण गर्ने, छिटो छिटो संशोधन गर्ने र सङ्घलाई पनि सजिलो, प्रदेशलाई पनि सजिलो र स्थानीय तहहरूलाई पनि सजिलो हुने गरी, राष्ट्रिय एकता बलियो हुने गरी कानुनहरू निर्माण र परिवर्तन संशोधन गर्ने कुरामा ध्यान दिइरहेका छौँ, ध्यान दिन्छौँ। म साथीहरूलाई आग्रह गर्न चाहन्छु, तपाईँहरूले त्यसै गरी कानुन छिटो छिटो निर्माण गर्नुभएकोमा पनि म तपाईँहरूलाई धन्यवाद भन्न चाहन्छु।
गत फाल्गुन 5 गते लुम्बिनी प्रदेश सभालाई सम्बोधन गर्दाखेरि प्रधानमन्त्री केपी शर्मा ओलीले संसद समक्ष राख्नु भएको धारणा सुनायौं। अब प्रदेश सभाका केही सांसदका कुरा सुनौ। पाल्पा जिल्लाबाट प्रतिनिधित्व गर्नुहुने सांसद वीरबहादुर राणालाई यस कार्यक्रमका संयोजक विमल गेवालीले प्रदेशप्रति नागरिकहरूको विश्वास र भरोसालाई कसरी बुझ्नु भएको छ भनेर सोध्नु भएको छ।
मूलत अहिले के देखिएको चाहिँ छ भने यो प्रदेशप्रतिको मान्छेको विश्वास, प्रदेशप्रतिको मान्छेको आस्था अथवा सिङ्गो राजनीतिप्रतिको मान्छेको चाहिँ आकर्षण चाहिँ आज घटेको चाहिँ छ। त्यसैले समग्र रूपमा चाहिँ राजनीतिसँगै सबै आम नागरिकको जनताको भविष्य जोडिएका हिसाबले पनि यो राजनीतिप्रतिको आकर्षण अथवा चाहिँ यो दलहरू सरकारप्रतिको विश्वासलाई अझ कसरी चाहिँ फराकिलो चाहिँ बनाउने भन्ने हिसाबले चाहिँ हामी जानुपर्ने हुन्छ। त्यसैले पनि पहिलो कुरा त सेवामा सुशासन र वित्तीय अनुशासन, यो दुईटा कुरा हुन सकेन भने हामीले चाहिँ प्रदेश अथवा चाहिँ कुनै पनि सरकारलाई चाहिँ त्यो ढंगले स्थापित गर्न सकिँदैन। अहिले अब यो प्रदेशको वास्तवमै अब अहिले जुन ढंगले चाहिँ संघीय सरकारले चाहिँ कानूनहरू चाहिँ निर्माण गरेर प्रदेशलाई जुन अधिकार दिनपर्ने हो त्यो अधिकार आज प्रदेशले प्राप्त गर्न सकिरहेको अवस्था चाहिँ छैन। त्यसैले पनि म त के आग्रह गर्न चाहन्छु भने अहिले पनि हामी जो जहाँ छौं हाम्रा मानसिकता अत्यन्तै केन्द्रीकृत चाहिँ छन्। त्यसैले यो संघीयतालाई सार्थक र यसको संघीयताको सही ढंगले चाहिँ कार्यान्वयन यदि गर्ने हो भने प्रदेशलाई बलियो बनाउने व्यवस्था नै संघीयता हो। तर आज जुन रूपमा संविधान त पनि हामीले जुन परिकल्पना गरेका चाहिँ थियौं अथवा संविधानमा जुन कुराहरू चाहिँ उल्लेख भएका चाहिँ छन् त्यो अनुरूप अहिले पनि प्रदेशले त्यो ढंगका अधिकारहरू चाहिँ प्राप्त गर्न सकिरहेको अवस्था चाहिँ छैन। हामी हेर्ने हो भने संघमा हिजका धेरै पुराना कानूनहरू चाहिँ तपाईँको चाहिँ बाट अहिले पनि ऐन कानूनहरूबाट चाहिँ मुलुक चलिरहेको जो अवस्था चाहिँ छ। त्यसैले पनि म के आग्रह गर्न चाहन्छु भने अब हामीले चाहिँ छिटोभन्दा छिटो संघले पनि त्यो ढंगको कानूनहरू चाहिँ निर्माण गरेर प्रदेशलाई एउटा अधिकार चाहिँ प्रत्यर्जन गर्नुपर्ने हुन्छ। अहिले पनि प्रदेश संघबाट चाहिँ तपाईँको चाहिने संघबाट चाहिँ आश्रित हुनपर्ने, संघले चाहिँ अब दिएका बजेटहरूमा चाहिँ हामीले आफ्ना चाहिँ नीति तथा कार्यक्रम चाहिँ बनाउनु पर्ने, अब प्रदेशको आफ्नो किसिमको त्यो ढङ्गको एउटा चाहिँ स्रोतहरू चाहिँ हुन नसकिरहेको जो अवस्था चाहिँ छ। त्यसैले प्रदेशले पनि एउटा हाम्रो स्रोतहरूलाई चाहिँ कसरी फराकिलो गराउन सकिन्छ, राजस्वका दायराहरूलाई चाहिँ कसरी फराकिलो गराउन सकिन्छ र त्यसका साथसाथै यो प्रदेशलाई अझ कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने हेतुले पनि अब सोच्न जरुरी चाहिन्छ। म देखिरहेको चाहिँ छु अझै पनि हामीले त्यो ढङ्गले चाहिँ एउटा चाहिँ यो प्रदेशको औचित्यलाई स्थापित गर्नका लागि हाम्रा भूमिकाहरू कहीँ न कहीँ कुनै न कुनै हिसाबले पनि अझ अलिकति चाहिँ बलियो र प्रभावकारी हुन सकिरहेको जो अवस्था चाहिँ छैन। त्यसैले पनि यो प्रदेशको औचित्यलाई चाहिँ स्थापित गर्नका लागि हाम्रा भूमिकाहरूलाई चाहिँ थप फराकिलो चाहिँ बनाउँदै र संघले पनि त्यो ढङ्गको अधिकारहरू चाहिँ प्रत्यर्जन गरेर हामीले प्रदेशलाई नै बलियो हुने व्यवस्था, यदि प्रदेश बलियो चाहिँ तपाईँको चाहिँ यदि साँच्चै संघीयतालाई चाहिँ सही रूपमा कार्यान्वयन गर्ने हो भने प्रदेश बलियो हुने व्यवस्थालाई चाहिँ हामीले चाहिँ त्यो ढङ्गले चाहिँ एउटा चाहिँ लिएर जानुपर्ने हुन्छ। यदि त्यसरी अगाडि बढ्न सकेन भने मलाई लाग्छ यो प्रदेश राख्नुको कुनै औचित्य पनि छैन। अधिकार नदिने तपाईँको चाहिँ अब यो संरचनाबाट निर्माण गर्ने यसरी चाहिँ कसरी चाहिँ तपाईँको चाहिँ यो संघीयता चाहिँ प्रभावकारी ढङ्गले अगाडि बढ्न सक्छ।
अब यहीँनिर अहिले विगतमा हामीले चाहिँ पटक पटक सरकारहरू परिवर्तन हुने राजनीतिक अस्थिरताको कारणले गर्दाखेरि पनि प्रदेशमा प्रभावकारी काम हुन सकेन भन्ने खालको चाहिँ चर्चा सुनिन्थ्यो। अहिले त नेपालका प्रमुख राजनीतिक शक्तिहरू नेपाली काँग्रेस र नेकपा एमालेको गठबन्धन केन्द्रदेखि प्रदेशसम्म रहेको अवस्था छ। राजनीतिक स्थिरता भएन र विकास गर्न सकिएन भन्ने बहानाबाट पनि तपाईँहरू उम्कने ठाउँ छैन। अब भनेपछि अहिले तपाईँ दोस्रो कार्यकालको लागि प्रतिनिधित्व गर्दै गर्दाखेरि कतिपय सन्दर्भमा देउखुरीमा राजधानी आइसकेपछि विशेष गरी सरकारको थायी संयन्त्र मानिने कर्मचारी संयन्त्रलाई गतिलो ढंगले परिचालन गर्न नसक्दाखेरि पनि प्रदेश कामकाजी बन्न सकेन भन्ने खालको टिप्पणी सुन्ने गरिन्छ। तपाईँको दोस्रो कार्यकालको अनुभवले के भन्छ, कर्मचारी संयन्त्रलाई परिचालन गर्न राजनीतिक नेतृत्वले किन नसकेको?
पहिलो कुरा त यो राजनीतिका आडमा हुने व्यथितहरूलाई चाहिँ रोक्न जरुरी छ। अहिलेसम्म हामी के देखिरहेका चाहिँ छौँ भने राजनीतिको आडबाट चाहिँ तमाम व्यथितहरू चाहिँ भएका चाहिँ छन्। पहिलो कुरालाई चाहिँ त्यसलाई नियन्त्रण गर्न सक्नुपर्छ। दोस्रो कुरा के छ भने कर्मचारी तन्त्रभित्र पनि रहेका तपाईँको चाहिँ इरहरू जो व्यथितहरू चाहिँ छन् त्यसलाई पनि हामीले चाहिँ अन्त्य गरेर आज साँच्चै हेर्ने हो भने हिजो हामीले चाहिँ धेरै तपाईँको चाहिँ दलहरू चाहिँ मिलेर चाहिँ सरकार निर्माणको प्रक्रियामा हामीले चाहिँ देखिसकेका रहेछौँ। अहिले यस्तो चाहिँ तपाईँको चाहिँ बलिया संख्याका हिसाबले अत्यन्तै ठूला दलहरू चाहिँ मिलेर आज सरकार बनाएका हिसाबले पनि यो सरकारसँग ठूलो अवसर पनि छ। त्यसैले यो अवसर के हो त भन्नुहुन्छ भने राजनीतिका आडमा भएका व्यक्ति कर्मचारी तन्त्रभित्र देखिएका चाहिँ तपाईँको चाहिँ जहाँ इरहरू चाहिँ रहेका चाहिँ छन् र संविधानका हिसाबले पनि अब यो संविधान आफैमा पनि त्यसको कुनै त्यस्तो धार्मिक ग्रन्थ होइन जो परिवर्तन हुँदैन। त्यसैले गर्दाखेरि के हो त भन्दा संविधान पनि समय सापेक्ष हामीले अब करिब करिब चाहिँ संविधान निर्माण गरेको पनि 10 वर्षको अन्तरालमा हामी पुगिसकेका हिसाबले पनि अब यसको पनि पुनरावलोकन गर्नुपर्ने जरुरी चाहिँ छ। त्यसैले गर्दाखेरि यो तीनवटा कुरालाई चाहिँ हामीले मूलत अहिलेको यो सरकारले विशेष गरिकन पनि राजनीतिको आडमा हुने व्यथिति कर्मचारी तन्त्रभित्र भएका व्यथिति र यो संविधानभित्र रहेका ती इरहरूलाई चाहिँ तपाईँको चाहिने व्यापक छलफल गरेर चाहिँ के हो त भन्दा कमसेकम पनि अब यो दलहरू चाहिँ एउटा यो मुलुकका लागि चाहिँ एउटा निकास दिन्छ है भन्ने सन्देश पहिला सम्प्रेषण गर्न सक्नु पर्यो। मूलत त्यो अहिले बेसरी तपाईँको चाहिँ जाडुकै छोडी जस्तो गरेर चाहिँ आमूल परिवर्तन सबै संरचना चाहिँ तत्काल चाहिँ सम्भव छैन। मुख्य मूलत के हो त भन्दाखेरि चाहिँ सुशासनका हिसाबले तपाईँको चाहिँ र सुशासनभित्रका हामीले चाहिँ सेवा प्रवाहलाई कसरी प्रभावकारी बनाउन सकिन्छ वित्तीय अनुशासनका हिसाबले पनि वास्तवमा चाहिँ हामी कसरी चाहिँ अहिले पनि के छ भन्दाखेरि संघीय यो संरचना यो संहिता भनेको केवल संरचना निर्माण मात्रै होइन संहिता भनेको सोचको पनि निर्माण हुनु पर्यो। तर संहिताको संरचना निर्माण भयो तर त्यो ढङ्गको सोचको निर्माण हुन नसक्दा आज एउटा कुरा के हो त भन्दा यो संहितामाथि नै प्रश्नचिन्ह खडा भएको चाहिँ छ। सिङ्गो पद्धति नै कहीँ कति गलत त होइन भन्ने हिसाबले चाहिँ आज चाहिँ आम जनमानसमा एउटा खाले एउटा चाहिँ सन्देश सम्प्रेषण भएका नाताले पनि म के आग्रह गर्न चाहन्छु भने पद्धति आफैमा गलत होइन। यदि गलत छ भने शासकीय संरचनाभित्र रहेका ती व्यक्ति विशेषका प्रवृत्ति गलत हुन् पद्धति आफैमा गलत हुने यतिको उत्कृष्ट पद्धति मलाई लाग्छ संसारमा चाहिँ कहीँ पनि छैन। यो आफैमा एउटा उत्तम पद्धति भएका नाताले यो उत्तम यो पद्धतिलाई चाहिँ अधिकतम रूपमा चाहिँ तपाईँको चाहिँ प्रयोग गर्ने कुरा हो। तर त्यो कुरा त शासकीय संरचनाभित्र रहेका कार्यकारीमा भूमिका रहेका हरेक चाहिँ व्यक्ति चाहे त्यो राष्ट्रिय कर्मचारीका नामबाट हुन सक्छ चाहे त्यो राजनीतिबाट प्राप्त भूमिकामा आएका तपाईँको चाहिँ जनप्रतिनिधिका नामबाट हुन सक्छ हरेकले पनि के एउटा भन्दा मन वचन कर्मले अब कसैलाई पनि छुट छैन। अब एउटा कुरा के छ यो दुईटा दल असफल हुनु भनेको सिङ्गो लोकतन्त्र असफल हुनु हो सिङ्गो गणतन्त्र असफल हुनु हो। त्यसैले पनि यो दुईवटा दलले सबै खाले व्यथितिको अन्त्य गर्दै यो मुलुकमा एउटा नयाँ निकास दिन जरुरी चाहिँ छ र त्यो सन्देश अहिलेको यो चाहिँ के छ भन्दा दुईटा दलमाथि एउटा चाहिँ वास्तवमा चाहिँ एउटा ठूलो अवसर पनि प्राप्त भएको चाहिँ छ यो ढङ्गले चाहिँ जान पर्ने।
उहाँ हुनुहुन्थ्यो लुम्बिनी प्रदेश सभाका सांसद वीरबहादुर राणा। यसपछि प्रदेश सांसद भोज प्रसाद श्रेष्ठका कुरा सुनौ। समग्र राजनैतिक परिवेशमाथि नकारात्मक धारणा विस्तार भइरहेको वर्तमान सन्दर्भमा प्रदेश सरकार र यहाँका जनप्रतिनिधिहरू प्रभावकारी बनेर जनताको सेवामा लाग्नुपर्नेमा सांसद श्रेष्ठको जोड छ।
यी प्रदेश सभाको संरचना नयाँ भए तापनि यसको काम र गतिशीलताबाट अगाडि बढ्नुपर्ने प्रयत्न रहँदा रहँदै पनि देशका विविध घटना परिघटनाहरू आर्थिक मन्दी लगायत देशको राजनीतिक अस्थिरता मूल कारण हो जसमा जनताबाट जुन खालका कुराहरू उठ्न थाले निराशाका आवाज उठ्न थाले त्यो केवल प्रदेश सरकारको कारण मात्र होइन देशका तिनै तहका सरकारहरूमा देखिएका ती समस्याहरू हुन् भन्ने मलाई लाग्दछ। यो राष्ट्रिय समस्याको रूपमा रहेका जति पनि जनताका आधारभूत समस्याहरू छन् चाहे सुकुम्बासीका कुरा हुन् चाहे किसान मजदुर उद्योग व्यवसायी सबैको समस्याको हल भनेको संघीय लोकतान्त्रिक गणतन्त्रमा निश्चित रूपमा यो सहभागी लोकतन्त्रले नै यसको उत्तर दिन्छ र यसबाट नै हामीले देशको उत्थान गर्न सक्छौँ भन्ने मान्यता फेरि पनि उत्साहजनकबाट अगाडि बढिरहेको अवस्थामा हामी आइपुगेका छौँ। मलाई लाग्छ यी सबै कुराको निचोड राजनीतिक स्थिरता हो यसको आवाजको निमित्त जुन ढङ्गले सरकारले आफ्नो कामहरूलाई अग्रसित गरेको छ विकासहरूलाई आफ्नो लयमा फर्काउन खोजेको छ यो प्रयत्न आज स्थानीय तहदेखि प्रदेश हुँदै संघीय तहसम्म त्यो जागरणको रूपमा स्थापित छ। अब हामीले देशमा सुशासित ढङ्गबाट जनताका आधारभूत समस्याहरू हल गर्नेतर्फ भागभण्डाको राजनीति होइन जनताको सरकारका विषय आज मुख्य एजेण्डा बन्नुपर्दछ। देशका शिक्षा स्वास्थ्यको अवस्था, जनताको गरिबीलाई रोजगारमा परिणत गर्ने कुरा, यी सबै सवालहरू आज हाम्रो अगाडि तिर्सिएका छन्। यी समस्याको हल हामीले सकारात्मक ढङ्गबाट अगाडि बढ्ने प्रयत्नका साथ गर्यौँ भने निश्चित रूपमा यसको सफलता नजिक आउनेछ।
उहाँ हुनुहुन्थ्यो लुम्बिनी प्रदेश सभाका सांसद भोज प्रसाद श्रेष्ठ। यसै गरी प्रदेश सभा र यसको प्रभावकारिताको विषयमा अब अर्का सांसदको विचार पनि हामी यहाँनिर जोड्दैछौ। यस अघिको सरकारका मुख्यमन्त्री बन्नुभएका सांसद जोगबहादुर महरा संघीयताको मर्म अनुरूप तीनवटै तहका सरकारबीच दरिलो समन्वयको आवश्यकता औल्याउनु भयो।
संघीय सरकार, प्रादेशिक सरकार र स्थानीय सरकारको बीचमा जुन खालका टकरावहरू, जुन खालका अन्तर्विरोधहरू देखा परिरहेका छन्, हाम्रो यो प्रदेश सरकारले त्यो अन्तर्विरोधहरू हल गर्नको निम्ति पहल गरोस् भनेर भन्ने शुभकामना व्यक्त गर्न चाहन्छु कि अधिकारहरू फेरि पनि सिम्म दरबारमा केन्द्रित हुँदैछन्। त्यसको निम्ति हामी यो प्रदेशबाट साँच्चिकै ज्वलन्त आवाज उठाउने हिसाबले हामी यो प्रदेश सरकारको नेतृत्वमा हामीले प्राप्त गर्नुपर्ने, जनताले प्राप्त गर्नुपर्ने संघीय सिस्टम, संघीय प्रणालीले दिएका अधिकारहरू, हाम्रो संविधानले दिएका अधिकारहरू, त्यसलाई चाहिँ हामीले प्राप्त गरेर त्यसलाई कार्यान्वयनमा लानको निम्ति यो प्रदेश सरकार अग्रसर रहनेछ र सफल रहनेछ भन्ने म शुभकामना व्यक्त गर्न चाहन्छु। त्यस्तै हामीले देखेका छौं कि प्रदेश स्थापना भइसकेपछि प्रथम मुख्यमन्त्रीको रूपमा माननीय शंकर पोखरेलजी यहाँ मुख्यमन्त्रीको भूमिका निर्वाह गर्नुभयो। त्यहाँदेखि अहिलेसम्मका जति पनि सरकारहरू फेरबदल भइरहेका छन्, हामीले अहिले आउने सबै सरकारहरू पहिलेदेखिका अहिलेका हामीले त्यसलाई चाहिँ एउटा कन्टिन्युटीको रूपमा हामीले हेरिरहेका छौं कि एउटाले अर्कोलाई निषेध गर्ने होइन कि जनताको हितको निम्ति, प्रदेशको हितको निम्ति अगाडि सारिएका आयोजनाहरू हामी कुनै पनि सरकार चेन्ज भयो तर जनताको हितको निम्ति, प्रदेशको हितको निम्ति अगाडि सारिएका आयोजनाहरू त्यो हाम्रै आयोजनाहरू भनेर तिनलाई कार्यान्वयन गर्ने हामी सबैको दायित्व हो। र मैले के भन्न चाहन्छु भने जनताको नाममा अगाडि सारिएका आयोजनाहरू, बजेटहरू यो प्रदेश सरकारले 100% कार्यान्वयन गरोस्।
कार्यक्रम समृद्धिका पाइला सुन्दै हुनुहुन्छ। अब कार्यक्रमभित्र रेडियो रिपोर्ट सुनाउँछौ। वर्षौं अघिदेखि हाम्रो देशलाई कृषि प्रधान देश भन्ने गरिएको छ, तर उत्पादनमा परनिर्भर बन्दै जाँदा हाम्रो कृषि उपज सम्भावनामा सीमित बनेका छन्। परम्परागत कृषि प्रणाली र हाम्रा रैथाने बिउ बिजनहरू लोप हुने अवस्थामा छन्। यस्तो अवस्थालाई सुधार गर्नुपर्नेमा धेरैको माग रहेको छ। बाँकेको खजुरामा रहेको बिउ बिजन केन्द्रले गरिरहेको प्रयासका बारेमा हाम्रा नेपालगञ्ज संवाददाता सरला सुवेदीको यो रिपोर्ट सुनौ।
बिउ बिजन प्रयोगशाला खजुरा बाँकेले लुम्बिनी प्रदेशमा बिउको अवस्था कस्तो रहेको छ, कृषकहरूलाई स्वदेशी बिउमा कसरी आकर्षित गर्ने, साथै बिउको अनुगमन प्रमाणीकरण, बिउको गुणस्तरीयताको अवस्था कस्तो छ भन्ने विषयमा नियमन र अनुगमन समेत गर्दै आएको छ। साथै रैथाने बिउको संरक्षणमा पनि पहल शुरू गरेको छ। पछिल्लो समय लुम्बिनी प्रदेश कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले बिउको गुणस्तरीयतालाई थप प्रभावकारी बनाउनलाई प्रदेशको बिउ बिजन ऐन जारी गर्ने तयारी रहेको बाली संरक्षण निर्देशक घनश्याम चौधरी बताउनुहुन्छ।
अहिले हालसालै आएको जुन संघीय बिउ बिजन ऐन र नियमावलीमा चाहिँ नयाँ कुराहरू चाहिँ लिएर आयो, संशोधन भएर अथवा नयाँ जारी भयो। त्यसमा केही प्रोभिजनहरू हाम्रो प्रदेशको सँग चाहिँ अलि मिसम्याच भएर अथवा बाजिएको भएको हुनाले लुम्बिनी प्रदेशमा हामी पुनः यो बिउ बिजन ऐन बनाएर चाहिँ लागू गर्ने तर्फ अग्रसर छौँ।
बिउ उत्पादनमा लुम्बिनी प्रदेश अग्र स्थानमा रहेको छ। बिउ उत्पादनको क्षेत्रलाई विस्तार गर्दै गुणस्तरीय बिउ उत्पादन र बजारीकरणमा ऐन महत्वपूर्ण भएको बिउ बिजन प्रयोगशाला खजुरा बाँकेका प्रमुख शालिग्राम गौतमको भनाइ रहेको छ।
प्रदेशको बिउ बिजनको गुणस्तरको क्षेत्र अलिक दह्रो बनाउने, किनभने देशको सबभन्दा बिउको सेक्टरमा लुम्बिनी प्रदेश राम्रो छ र त्यसलाई अझ दह्रो बनाउनलाई बिउ बिजन प्रयोगशाला खजुराले यो बिउ बिजन ऐन अहिले स्थापना गरेको स्थापित गरेका छौँ। विभिन्न व्यवसायहरूसँग छलफल राख्यौँ र समग्र बिउ बिजनको सेक्टरको सुधारको एउटा मियोको रूपमा ऐन स्थापित भएपछि त्यसले काम गर्न सजिलो हुन्छ। हाम्रो त्यहाँ प्रदेशका दिएका समिति, त्यसलाई दिएका काम, सबै निकायहरूको संलग्नता गराउन सक्यो भने समग्र बिउ सेक्टर अगाडि बढ्छ। हामी त्यसैको लागि लै परेका छौँ।
कतिपय कृषकहरू जनचेतनाको अभावमा गुणस्तरीय बिउको पहुँच भन्दा बाहिर रहेका छन्। कृषि उत्पादकत्व वृद्धिका लागि गुणस्तरीय बिउ पहिलो खुड्किलो मानिन्छ। बिउबिजन प्रयोगशालामा प्रमाणित भएपछि मात्र बिउ कृषकसम्म पुग्ने गर्छ। बजारमा पछिल्लो समय बाह्य बिउका कारण किसानहरू मर्कामा परेको बिउ उत्पादक कृषक रेशम चौधरीको भनाइ छ।
बाह्य बिउहरू त्यसको कुनै मापदण्ड नभएको र त्यस्ता बिउहरू चाहिँ आइदिने र त्यसको नियमन नभइदिएको कारणले पनि हामीले गुणस्तर गर्ने बिउ कृषकहरूले चाहिँ मारमा पर्ने र बिक्री वितरण नहुने र हटोटछाट हुने त्यो खालको परिस्थिति छ भने केही कुराहरू सरकारले बिउ सेक्टरमा स्पेसली बिउको लागि गर्ने केही कार्यक्रमहरू, बिउको लागि प्रोत्साहन अनुदानहरू, प्रतिफलमा आधारित अनुदानहरू त्यो खालको गर्ने, तर यो कार्यक्रम पनि छ यो बिउ गुणस्तर नियन्त्रण केन्द्रमा, तर त्यो अलि जटिलता छ।
लुम्बिनी प्रदेशमा बिउको गुणस्तरीयता, बिउको प्रमाणीकरणका लागि दुईवटा बिउबिजन प्रयोगशालाहरू रहेका छन्। बिउबिजन प्रयोगशाला खजुरा बाँकेले लुम्बिनी प्रदेशका 6 जिल्ला हेर्ने गर्छ भने बिउबिजन प्रयोगशाला भैरहवाले 6 जिल्ला गरी लुम्बिनी प्रदेशका 12 जिल्लामा बिउको अनुगमन, निरीक्षण र बिउको प्रमाणीकरणका लागि बिउबिजन प्रयोगशालाहरूले काम गर्दै आएका छन्। यसले गर्दा बिउको गुणस्तरीयतामा समेत प्रभावकारी हुने देखिन्छ। रैथानी बाली संरक्षण, बिउको संरक्षण र बिउको प्रबन्धनका लागि पछिल्लो समय सरकारवाला निकायहरू एकजुट भएका छन्।
नेपालगञ्ज संवाददाता सरला सुवेदीको यो रिपोर्टसँगै आजका लागि कार्यक्रम समृद्धिका पाइलाका लागि निर्धारित समय सकिएको छ। आउँदो साता यस्तै विविध विषयहरू समेटेर अर्को श्रृङ्खला लिएर उपस्थित हुनेछौ। त्यतिन्जेलसम्म कार्यक्रम संयोजक विमल गेवाली, प्राविधिक सहकर्मी काशीराम आचार्यसँगै म प्रस्तुता देव यादव पनि विदा भयौं। नमस्कार।